आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह, साथै हार्दिक स्वागत छ आज पनि यो तपाईहरूको आफ्नै कार्यक्रममा। श्रोता म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ र आजको यो बाइबल अध्ययन कार्यक्रममा भाग लिन तयारीको साथ आइपुगिसक्नु भएको छ। त श्रोता, आज पनि परमेश्वर हामीसँग आफ्नो वचन अध्ययनमा बातचित गर्नुहुनेछ र हामीलाई आशिष तुल्याउनुहुनेछ आत्मिक रूपमा। त आज हामी बाइबल अध्ययन पहिलो कुरन्थी 15 अध्यायबाट देख्न गइरहेका छौं। यो 15 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौ, हामी अहिले त्यस्तो अध्यायमा आएका छौं, प्रवेश गरेका छौं, जुनलाई बाइबलको एक सबभन्दा महत्वपूर्ण र निर्णायक अध्यायको रूपमा वर्गीकरण गरिएको छ। यदि तपाईँले बाइबलको सबभन्दा महान अध्यायहरूमध्ये 10 चुन्नुहुन्छ भने, जुन ख्रिस्टियन युगको आरम्भबाट मानिसहरूले गरेका छन्, तपाईँ यो कुराको पत्ता लगाउनुहुनेछ कि पहिलो कोरन्थीको 15 अध्याय तपाईँको तालिकामा, तपाईँको सूचीमा एक सबभन्दा असल अध्यायको रूपमा पाउनुहुनेछ। यो त्यति धेरै महत्वपूर्ण छ कि यसले वास्तवमा प्राचीन चर्चको पहिलो हेरेसीको झुट्टा शिक्षाको उत्तर दिन्छ, जुन प्रभु येशु ख्रिष्टको शारीरिक पुनरुत्थानको इन्कार अस्वीकार थियो। यसको सम्बन्धमा यसले सही उत्तर दिन्छ। यस अध्यायमा पाउल तेस्रो महान आत्मिकताहरूमा आइरहेको छन्। तपाईँलाई यादै होला, पाउलले शारीरिकता वा संसारिकतासँग व्यवहार गरे। उसले ती कुराहरूसँग व्यवहार गरे जुन कोरन्थियनहरूलाई अति नै महत्वपूर्ण देखाइ पर्दथ्यो, अनि आज पनि अझै त्यसको धेरै मानिसहरूको दृष्टिमा अति नै महत्वपूर्ण कुरा देखाइ पर्दछ। त्यसपछि पाउल शारीरिकता संसारिकताबाट आत्मिकताहरूतिर आफ्नो विषयतिर फर्किन्छ। यो कुराको जान्ने कुरा कति अद्भुत कुरा हो कि हरेक विश्वासीहरूसँग पवित्र आत्माबाट वरदान छ। मलाई यो कुरा थाहा पाउनु भन्दा अरू कुनै कुराले त्यति धेरै आनन्दित गर्दैन कि परमेश्वरले तपाईँ र मलाई यस पृथ्वीमा वरदान दिनुभएको छ, ताकि हामी यसको अभ्यास गर्न सकौं र उहाँलाई सबै मानिसहरूको सामने अवगत गराउने महान कार्यमा हामी येशु ख्रिस्टसँग साझेदार हुन सकौं। त्यसपछि पाउल महान प्रेम अध्ययतिर बढ्छन्। सबै वरदानहरू प्रेममा अभ्यास गरिनुपर्छ, अनि प्रेम पवित्र आत्माको फल हो। यो एक कुरा हो जुनको हामी कमाउन सक्दैनौ। यो हामीलाई दिइएको छ। प्रत्येक कुराहरूभन्दा माथि विश्वासीहरूको जीवनमा हामीले प्रेम, जुन आत्माको फल हो, त्यसको हेर्न आवश्यक छ। अहिले हामी तेस्रो महान आत्मिकताहरूमा आउँदछौ, जुन येशु ख्रिष्टको र हाम्रो आफ्नै पुनरुत्थानको तथ्य हो। ख्रिस्टियन विश्वासको महिमा त्यो हो कि यसले कहिले पनि देख्दैन, विचार गर्दैन कि ख्रिस्टियन जीवनको अन्त मृत्युमा हुन्छ। यो ख्रिस्टियन विश्वासले सधैँ सूर्य अस्तैदेखि सूर्य उदय भन्दा अझ धेरै टाढा पर हेर्दछ। यसले अनन्त कालतिर हेर्दछ। यसले कस्तो महिमित आशा दिन्छ। यो नै अर्को विशेषता हो जुनले जीवनको अर्थ र उद्देश्य दिन्छ। म अनन्त कालभरि निश्चय नै जिउन बाँच्न आशा गर्दछु, तर म त्यहाँ अहिले जान आतुरीमा छैन र जति लामो समय हुन्छ म यो जीवनमा रहन चाहन्छु, किनभने यो सेवाको स्थान हो। म सोच्दछु कि यो तयारीको स्थान हो। म सोच्दछु कि यस पृथ्वीमा रहँदा हामीले के काम गरेका छौं, प्रभुको निम्ति त्यसले हाम्रो पुरस्कारको तय गर्दछ। अनि मेरो पक्षबाट म उहाँको सेवाको निम्ति केही असल कामहरू गर्न चाहन्छु, धेरै कामहरू गर्न चाहन्छु। त्यसकारण म यस पृथ्वीमा जति सक्दो लामो आयुसम्म रहन चाहन्छु, बाँच्न चाहन्छु र उहाँलाई सेवा गर्न चाहन्छु। हामी अंग्रेजीमा यस्तो गीत गाउने गर्थ्यौं, के मेरो मुकुटमा केही ताराहरू हुनेछ। अहिले म सुन्दिन कि त्यो गीत गाइएको, किन नगाइएको।
हजुर, यो यस कारणले मानिसहरू यहाँ पृथ्वीमा ताराहरू स्टारहरू बन्न प्रयत्न गरिरहेका छन्। ओ मेरो मित्र, हामीले त्यो महान दृश्यको पाउन सकौं जुन येशु ख्रिष्टको पुनरुत्थानले विश्वासीलाई दिदछ। हामीले स्वर्गीय यात्राको दृश्यको गुमाएका छौं। हामी एक दिन स्वर्गीयमा उठाइ लगिन्छौ भन्ने त्यो दृश्यलाई गुमाएका छौं। यो महान पुनरुत्थान अध्ययले वास्तवमा सुसमाचारसँग व्यवहार गर्दछ। यसले यो देखाउँछ कि सुसमाचारको सबभन्दा महत्वपूर्ण भाग ख्रिष्टको पुनरुत्थान हो। स्पष्ट भावमा भनौं, त्यसबाहेक हरेक कुरा अरू त के ख्रिष्टको मृत्यु पनि अर्थविहीन छ। रोमी 4:25 पद अनुसार उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो र हाम्रो धार्मिकताको लागि फेरि पुनरुत्थान हुनुभयो। उहाँको मृत्युमा हाम्रो पापहरूको घटाउनुभयो, तर उहाँको पुनरुत्थानमा उहाँले हामीलाई स्वर्गीयमा प्रवेश गर्न प्रवेश अनुमतिको पर्याप्त निश्चयता दिनुभयो। हामी उहाँको धार्मिकतामा उभिन्छौं। उहाँ हाम्रो पापहरूको खातिर मारिनुभयो, तर उहाँ हाम्रो धार्मिकताको निम्ति जी उठ्नुभयो। हामी यो अध्यायमा प्रवेश गर्नभन्दा पहिले मलाई लाग्छ कि पुनरुत्थानको अर्थको अति नै तीक्ष्णताले वर्णन गरेर देखाउँदा उक्तम होला। पुनरुत्थान आत्मिक होइन, शारीरिक हो। पुनरुत्थान शब्दको ग्रीक शब्द हो अनास्तेतितस नेक्रोन, जुनको अर्थ हो लासको खडा, ठिङ्ग खडा। हाम्रा यी शरीर पुनः ब्युति उठ्नेछ, पुनरुत्थान हुनेछ। शास्त्रमा पुनरुत्थानले सधैँ शरीरको संकेत गर्दछ। अनास्तेतितसको अर्थ हो उभिनु, खडा हुनु, ठिङ्ग खडा हुनु, अनि हिस्टेमीको अर्थ हो उभाउन, खडा गराउन, अनाको अर्थ हो शरीरको खडा उभाई। यसले आत्मिक पुनरुत्थानको संकेत गर्न सक्दैन। आज धेरै लिबरल स्वतन्त्रवादी विचारधाराका विश्वासीहरूले मानिसहरूले विश्वास गर्दछन् कि यो आत्मिक पुनरुत्थान हो, तर यो होइन, यो शारीरिक पुनरुत्थान हो। सीएस ल्युइस एक महान बुद्धिमान प्रतिभाशाली अक्सफोर्डका विद्वान थिए। उसले आफ्ना दिनका लिबरलहरू स्वतन्त्रवादीहरूको ठट्टा गरे, किनकि तिनीहरू पुनरुत्थानको सम्बन्धमा त्यो आत्मिक पुनरुत्थान हो भनी विश्वास गर्दथे। सीसी ल्युइसले सोधे, आत्माले कस्तो किसिमको अवस्था पोजिसनको लिँदछ जब त्यो खडा हुन्छ ठिङ्ग? अनि त्यो स्वतन्त्रवादी लिबरलहरूलाई दिइने यो उक्तम जवाब हो, शास्त्रले हामीलाई सिकाउँछ कि पुनरुत्थान भनेको ठिङ्ग खडा उभिन्नु भनेको हो। पौलको दिनमा कोरन्थीमा र रोमी साम्राज्यमा मृत्यु पश्चात जीवन र मृत्युको बारेमा तीन दर्शन शास्त्रहरू थिए। त्यहाँ स्टोइटिजम थियो जुनले सिकाउँथ्यो कि आत्मा मृत्युमा देव देवतामा मिल्दथ्यो, एउटै हुँदथ्यो, त्यसकारण त्यहाँ व्यक्तित्वको विनाश थियो। त्यस्तो किसिमको विचारधारणाले पुनरुत्थानलाई नगण्य बनाउँछ। त्यसपछि त्यहाँ इपिक्युरियन दर्शन शास्त्र थियो जुन चाहिँ अनात्मकवाद, अनात्मावाद विचारधाराका थिए। यसले सिकाउँथ्यो मृत्यु भन्दा पर त्यहाँ कुनै अस्तित्वै छैन, मृत्यु नै अस्तित्वको अन्त हो। अनि तेस्रो दर्शन शास्त्र थियो प्लाटोनिजम, जुनले सिकाउँथ्यो कि आत्माको अमरता अर्थात मृत्यु आत्मा अर्को शरीरमा पस्ने प्रक्रियामा विश्वास गर्दथ्यो। यसले शारीरिक पुनरुत्थानको इन्कार अस्वीकार गर्दथ्यो। यी दर्शन शास्त्रहरूको कारण जब पाउलले एथेन्समा हुँदा पुनरुत्थानको उल्लेख गर्दा त्यहाँका बासिन्दाहरूले सोचे कि तिनी नयाँ परमेश्वरको बारेमा कुरा गरिरहेका छन्। हामीले यसको स्पष्ट तरिकामा बुझ्नु पर्दछ कि पाउल आत्मिक पुनरुत्थानको बारेमा कुरा गरिरहेका छैन। आत्मा मर्दैन, शरीरको क्षणमा नै व्यक्ति कहीँ एक ठाउँमा जान्छ, शरीरको अन्तको क्षणमा नै व्यक्ति कहीँ एक ठाउँमा जान्छ। यदि त्यो परमेश्वरको सन्तान हो भने मृत्युको मतलब हुन्छ शरीरबाट अनुपस्थित भएर प्रभु येशूसँग उपस्थित हुनु। दोस्रो कोरिन्थी 5:6-8 पद अनुसार यदि कुनै व्यक्ति परमेश्वरको सन्तान होइन भने मृत्युमा तिनी कष्ट, यातना, पीड़ाको स्थानमा जानेछ, जसलाई हामी अंग्रेजीमा हेडिस भन्छौं, अधलोक पनि भन्छौं। अमित्र, यो पहिलो कोरन्थीको 15 विभाजन गरौं। पद 1-4 हामी देख्छौं सुसमाचारमा पुनरुत्थानको श्रेष्ठता, अनि पद 5-9 पदमा देख्छौं पुनरुत्थानको प्रमाण, अनि पद 20-28 देख्छौं पुनरुत्थानको प्रदर्शन, पद 29-50 देख्छौं पुनरुत्थानको कार्यक्रम र तरिका विधि, अनि पद 51-58 देख्छौं पुनरुत्थानको शक्ति। त आज हामी बाइबल अध्ययन पहिलो कोरन्थी 15:1-4 देख्नेछौ। यहाँ हामी देख्नेछौ सुसमाचारमा पुनरुत्थानको श्रेष्ठता। पाउल भन्दछन् कि पुनरुत्थान सुसमाचारको भाग हो। वास्तवमा भन्नु नै पर्ने हो भने पुनरुत्थान बेगर सुसमाचार हुने छैन। डाक्टर माकेनले भन्छ, क्रिस्टियनिटी विचारहरू वा धार्मिक मत सिद्धान्तको सेटमा आश्रित छैन, तर तथ्यहरूमा छ। सुसमाचार दस आज्ञाहरू वा डाँडाको उपदेश होइन, सुसमाचार प्रभु येशू ख्रिष्टको व्यक्तिको बारेमा तथ्यहरूको अनुक्रमाहरू हुन्। अहिले पाउल के भन्छन् सो कुराको सुन्नुहोस्। पहिलो कोरन्थी 15:1-4 पदमा, भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ। यदि त्यसमा तिमीहरू अटल रह्यौ भने नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात पवित्र धर्मशास्त्र अनुसार ख्रिष्ट हाम्रा पापको निम्ति मर्नुभयो। ख्रिष्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। मित्र, कहिले कही प्रश्न खड़ा हुन्छ कि सुसमाचार पौलबाट प्रारम्भ भयो। पौल भन्छन्, मैले तिमीहरूलाई सुम्पिदिए जुन मैले पाएको थिएँ। उसले कसबाट यसको प्राप्त गरे र कहाँ प्राप्त गरे? अनि यो अरबियन मरुस्थलमा मरूभूमिमा पाएथे जब प्रभुले उसलाई त्यहाँ लानुभयो र सिकाउनुभयो। जब पाउलले प्रभुलाई दमिश्कको बाटोमा भेटे उसले थाहा पाएका थिएनन् कि येशू मृत्युबाट पुनरुत्थान हुनुभएको छ। उसले सोध्यो प्रेरित 9:5 पदमा, प्रभु तपाईँ को हुनुहुन्छ? उसले कहिले पनि सपनामा पनि सोचेको थिएनन् कि त्यो प्रभु येशू नै हुनुहुन्छ। पाउल स्वयं नै येशू ख्रिष्टको पुनरुत्थानको बारेमा विश्वास दिलाउनु परेको थियो। उसले त्यसको कहिले सोचेको थिएन, उसले यसको पाए। पाउल भन्छन् कि उसले तिनीहरूलाई सुसमाचार बताउनेछन्। सुसमाचार के हो? शास्त्र अनुसार ख्रिष्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, पुरिनुभयो र शास्त्र अनुसार तेस्रो दिनमा मृत्युबाट पुनः बौरी उठ्नुभयो। त्यो नै सुसमाचार हो। यीहरू तथ्यहरू हुन् मेरो मित्र, त्यही नै सुसमाचार हो। प्रभु येशू ख्रिष्ट तपाईँ र मेरो निम्ति मर्नुभयो, उहाँलाई दफनाइयो, पुरियो र फेरि उहाँ पुनः ब्युति उठ्नुभयो। त्यो नै सुसमाचार हो अनि यो शुभ समाचार हो। सुसमाचारले हामीलाई भन्दैन कि हामीले केही कुरा गर्नै पर्छ। सुसमाचारले हामीलाई भन्दछ कि जुन ख्रिष्टले हाम्रो निम्ति पहिले नै गर्नु भएको छ, शास्त्र अनुसार उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो, पुरिनुभयो र उहाँ तेस्रो दिनमा मृत्युबाट पुनः बौरी उठ्नुभयो, उहाँ मर्नुभयो। यो ऐतिहासिक तथ्य हो। अति नै कमले यसको अस्वीकार गर्दछन्। उहाँ पुरिनुभयो, यसको थप्न आवश्यक छ। किन यो अति नै महत्वपूर्ण छ त? यसले यो प्रमाणित गर्दछ कि उहाँ खाली लोप मात्र हुनु भएन, विलीन मात्र हुनु भएन। यसको अर्थ हो तिनीहरूले वास्तवमा खास उहाँको शरीर दफनाएका थिए। निकोदिमस र अर्माथियाको, युसुफ र अरूहरूले उहाँलाई क्रूसमा टाँगेको देखेका थिए। तिनीहरूले थाहा पाएका थिए कि त्यो येशू नै हुनुहुन्थ्यो। तिनीहरूले येशूलाई दफनाए, पुरे। त्यो महत्वपूर्ण कुरा हो। यसले उहाँको मृत्युको पुष्टि गर्दछ। तर शास्त्र अनुसार उहाँ तेस्रो दिनमा मृत्युबाट पुनः बौरी उठ्नुभयो। पुनरुत्थान सुसमाचारको एक भाग हो। चिहान रित्तो थियो, त्यो प्रमाण हो। यसरी सुसमाचार यही नै हो। उहाँ मर्नुभयो, पुरिनुभयो र फेरि पुनः ब्युति उठ्नुभयो। यो पहिलो कारण हो। त्यहाँ पुनरुत्थानको अर्को प्रमाण छ अनि त्यो कोरन्थियनहरूको अनुभव हो। यसको फेरि सुनौ 1-2 पदमा, भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ। यस शुभ समाचारद्वारा तिमीहरूको उद्धार भएको छ। यदि त्यसमा तिमीहरू अटल रह्यौ भने नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ। तिमीहरूले व्यर्थमा विश्वास गरेनौ भने यसको मतलब तिमीहरूको विश्वास बोक्रे, नक्कली र खाली छैन भने। मित्र, त्यहाँ निश्चय नै रित्तो विश्वास पनि हुन्छ, बोक्रे विश्वास पनि हुन्छ। तर पाउल भन्छन् तिमीहरूको उद्धार पनि हुनेछ। मण्डली पुनरुत्थानको प्रमाण हो। मण्डलीको अस्तित्व पुनरुत्थानको प्रमाण हो। त्यहाँ यरुसलेममा र त्यसको नजिकको क्षेत्रमा 11 निरुत्साहित मानिसहरू थिए। तिनीहरू आफ्नो पहिलो पेसा माछा पकड्ने काममा पुनः फर्किजान तयारीमा थिए। तिनीहरूले प्रशस्त समय दुःख, कष्ट, खेदो, निन्दा इत्यादि मात्र झेले। विश्वासको खातिर येशूलाई पछ्याउनको लागि त्यो मूल्य चुकाए। अनि अर्को कुरा, यदि येशू मरिसक्नु भएको भए तिनीहरूले चिहानबाट त्यो शरीरको लान चाहँदैनथे। तिनीहरूले उहाँको लासलाई चिहानै रहेको चाहन्थे। तिनीहरू चिहानमा गएर रोमी सिपाहीहरूले चिहानको मोहर लगाएकोमा, लाल छाप लगाएकोमा उहाँको शरीर चोर्न जाँदैनन्, जुन चिहानको वरिपरि रोमी सैनिकहरू पहारा बसेका थिए, जुनले तिनीहरूलाई अझ धेरै समस्या, कष्टहरू मात्र ल्याउने थिए। तब त्यहाँ के भयो त? समाचार तिनीहरूमा आयो कि येशू ख्रिष्ट मृत्युबाट पुनः बौरी उठ्नुभयो। त्यस तथ्यले यी मानिसहरूको जीवनलाई परिवर्तन गरिदियो। त्यो क्रान्तिकारी तथ्यले मण्डलीको अस्तित्वमा ल्यायो। 2000 वर्षदेखि करौं करोड़ौं मानिसहरूले भनेका छन् कि येशु ख्रिष्ट जीवित हुनुहुन्छ। तपाईँ खालि पुनरुत्थान बाहेक मण्डलीको वर्णन गर्न सक्नुहुन्न, पुनरुत्थान अलावा मण्डलीको वर्णन गर्न सक्नुहुन्न। मैले ख्रिष्टको मृत्यु र पुनरुत्थानद्वारा उद्धार पाएको छु, मुक्ति पाएको छु। उहाँको पुनरुत्थान बेगर मसँग कुनै समाचार, जीवित ख्रिष्ट उद्धारकर्ता छैन। विश्वासीहरूको शरीर जुन मण्डली चर्च हो त्यो नै पुनरुत्थानको दोस्रो महान प्रमाण हो। त्यहाँ अर्को प्रमाण छ, यो कुराको ध्यान दिउ कि यसले भन्छ उहाँ हाम्रो पापहरूको निम्ति शास्त्र अनुसार मर्नुभयो, पुरिनुभयो र तेस्रो दिनमा शास्त्र अनुसार मृत्युबाट बौरी उठ्नुभयो। कुन शास्त्र? पुरानो नियम शास्त्र, बाइबलको पुरानो नियम शास्त्र। मलाई लाग्छ जब प्रेरित पौल सुसमाचार लिएर युरोपमा पुगे, त्यसपछि फिलिपी, थिस्लोनिका, त्यसपछि एथेन्स अनि त्यसपछि कोरन्थीमा पुगे, उससँग पुरानो नियम शास्त्र थियो। म कल्पना गर्दछु जब तिनी यहुदी सभाघरमा गए र प्रभु येशूको मृत्युको उल्लेख गर्थे तब यहुदीहरूले भन्थे तर यो हाम्रो शास्त्रमा छैन। तब उसले उत्पत्तिको पुस्तक खोले र भन्थे म तपाईँहरूलाई याद दिलाउन चाहन्छु कि इसाकको बलिदान र अब्राहमले उसलाई मृत्युबाट पुनः प्राप्त गरे, तिनी इसाकलाई मार्न तयारी थिए। अहिले परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई छोड्नु भएन तर उहाँले हाम्रो निम्ति मर्न सुम्पिनुभयो। त्यसपछि उसले बलिदानको मसाइक व्यवस्थातिर फर्केर, अर्थात लेबीमा उल्लेखित 5 बलिदानहरूतिर फर्केर ती यहुदीहरूलाई देखाउँथे कि कसरी ती बलिदानहरूले येशु ख्रिष्टको संकेत गर्दछ। त्यसपछि प्रायश्चितको महान दिनमा 2 बोक्काहरूको बलिदानतिर फर्कन्थे जुनले ख्रिष्टको मृत्यु र पुनरुत्थानको चित्रित गर्दथ्यो, संकेत गर्दथ्यो। उही समयमा उसले फूल फक्रेको हारूनको लौरो र योनाको पुस्तकको पनि पाठ गर्दथे जुनले पुनरुत्थानको संकेत गर्दथ्यो। त्यसपछि पाउल भजन संग्रह 22 अध्याय र 16 अध्यायमा फर्किन्थे। उसले तिनीहरूलाई यसैया 25 र यसैया 53 अध्याय पनि देखाइदिएर यो कुराको वर्णन गरिदिन्थे कि उहाँ येशु हाम्रो अधर्मको निम्ति घायल हुनुभयो र उहाँले हाम्रो अधर्मको निम्ति चोट पाउनुभयो। हामी सबै भेडाहरू जस्तै आफ्नै बाटोतिर बराले गएका छौं, परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। यसरी उसले तिनीहरूलाई पुरानो नियमबाट देखाउन सके कि येशु ख्रिष्ट मर्नु पर्दथ्यो र मृत्युबाट पुनः बौरी उठ्नु पर्दथ्यो। पुरानो नियमको आशा यो जीवनको निम्ति मात्र होइन तर पछि आउने जीवनको निम्ति पनि हो। प्रभु आजको वचन अध्ययनमा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
उपहार प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।